الله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الإمام الحسين أبو عبد الله: إني لم أخرج أشرا ولا بطرا ولا مفسدا ولا ظالما، إنما خرجت لطلب الإصلاح في أمة جدي، وأريد أن أأمر بالمعروف وأنهى عن المنكر، وأسير بسيرة جدي وأبي علي بن أبي طالب.
عزیزان گرامی، موضوع سخن ہے مقصد کربلا، مقصد عزا. عزاداری کا مقصد وہی ہے جو کربلا کا مقصد ہے. عزاداری کربلا کو زندہ کرنے کے لیے، زندہ رکھنے کے لیے. مقصد کربلا کیا ہے؟ اسے صاحب کربلا حضرت سید الشہداء سے بہتر کون بیان کر سکتا ہے؟ مدینے سے کربلا تک مختلف مقامات، مختلف مواقع اور مختلف مناسبتوں سے امام نے گفتگو کی ہے، اور اپنے اس الہی سفر کی وجوہات پر روشنی ڈالی ہے کہ میں اگر مدینے سے چلا ہوں یہ جانتے ہوئے کہ میرا انجام کیا ہوگا. عرض کر چکا پرسوں کے مجلس میں تفصیل سے کہ امام حسین اچھی طرح سے واقف ہیں کہ کیا ہونے والا ہے، بے خبر نہیں ہے. عظمت کربلا اسی میں ہے کہ امام جانتے تھے. شعور اور اختیار کے ساتھ امام نے اس سفر کو اختیار کیا ہے، انجام بھی جانتے تھے اور دوسرا آپشن بھی ان کے پاس تھا. بہت سے لوگوں نے وہ سارے آپشن پیش کیے ہیں. پہلا مرحلہ، وہاں امام نے اس سلسلے میں گفتگو کی ہے جب ولید نے تقاضائے بیعت کیا. جب ولید نے تقاضائے بیعت کیا، پہلے مرحلے میں تو امام نے اسی بات پر اکتفا کر لی کہ ٹھیک ہے، کل سب کے سامنے بات ہوگی. لیکن جب مروان نے یہ جو ہے دخل اندازی کی ہے اور قتل کا مسئلہ اٹھایا، تو امام نے پھر بتایا کہ میں کون ہوں اور یزید کون ہے. کل آپ کی خدمت میں سے عرض کر چکا، ہم وہ ہیں کہ بنا فتح اللہ و بنا یختیم. بہت اہم جملہ ہے، ہم کوئی معمولی ہستی نہیں ہے، یہ ساری کائنات ہمارا ہی صدقہ ہے، ہمارے ہی طفیل میں. امام یہ جو ہے میزان کائنات ہے. قرآن مجید میں ہے نا، جگہ جگہ کے اوپر کی قیامت کے دن میزان نصب کیا جائے گا، ترازو. ہر چیز کو تولنے اور ناپنے کا ترازو الگ ہوتا ہے. आटा तोलेंगे उसके लिए किलो इस्तेमाल किया जाता है, कपड़ा को अगर कपड़ा अगर नापना है उसके लिए जो है मीटर का इस्तेमाल किया जाता है, फलसफे को अगर नापना है तो उसके लिए मंतिक का इस्तेमाल करते हैं, शेर को नापने के लिए उरूस का इस्तेमाल होता है, बदन की हरारत को नापने के लिए थर्मामीटर का इस्तेमाल होता है। सब तराजू एक जैसे नहीं होते हैं। जब कयामत में इंसानों को परखना होगा उनका तराजू क्या है, ये वाला तराजू नहीं है। नामे आमाल जब परखे जाएंगे उन्हें परखने के लिए, उन्हें तौलने के लिए जो मीजान है उसे इमाम कहते हैं, उसे इमाम कहते हैं। नदाउल मवाजीन है ना, कयामत के दिन हम तराजू नस्ब करेंगे, ये तराजू नहीं है। परोड़ा भाई और हल्का जो सुनते रहते हैं सब चीजें, उसको नापने का जो चीज है, चुनांचे इमाम फरमाते हैं कि नहनुल मवाजीन, वो तराजू हम हैं। मौलाए कायनात की ये जो है जियारत में एक जुमला है, अस्सलामु अलैका या मीजान अल अमाल, उस अली पे सलाम जो आमाल को तोलने का तराजू है। यानी कयामत के दिन हमारी फिक्र, हमारा अमल, हमारा अखलाक, हमारी नमाज, ये सारी चीजें मिलाई जाए, हमारी फिक्र अली के फिक्र से मिलाई जाएगी, हमारी नमाज को अली की नमाज से मिलाया जाएगा, हमारी इबादतों को अली की, कितनी मुशाबहत पाई जाती है, जितनी मुशाबहत अली से पाई जाएगी उतना ही अजर और सवाब मयसर होगा। एक सलावात पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर, तो इमाम वहां फरमाते हैं कि हमसे बैत मांग रहे हो, मैं कौन हूं, पहचानते भी हो मुझे। बिना फतह अल्लाह व बिना यख्तिम, और यजीद कौन है उसके बारे में बयान कर दिया। अब ठीक है, नस्बहो व तस्बहून, हम भी सुबह करेंगे तुम भी सुबह करोगे, ननजुरो व तनजुरून, हम भी देखेंगे तुम भी देखोगे, भरे मजमे में सबके सामने फैसला हो जाएगा, अय्युना अहक्कु बिल खिलाफत वल बैआ, हम में और यजीद में कौन ज्यादा हकदार है खिलाफत और बैत का, मैं यजीद की बैत करूं या यजीद मेरी बैत करे, सबके सामने बात हो जाएगी। यहां के ऊपर मौला के सफर का और तहरीके सैयदुल शहदा का जो सबब है वो ये है कि हुसैन यजीद जैसे की बैत नहीं कर सकते। क्यों सफर का आगाज किया है, क्यों करबला गए हैं, क्योंकि यजीद बैत मांग रहा है। यहां पर जो सबब है, आमिल है, क्या है, तकाज़ाए बैत है। उसके बाद दूसरे दिन जब मरवान से मुलाकात होती है इमाम की मदीने की गलियों में, तो इमाम का खैरख्वाह बन के सामने आता है, नसीहत करना चाहता है इमाम को, कहता है कि खैरुन लका फिद दुनिया वल आखिरा, मैं जो कह रहा हूं ये तुम्हारी दुनिया के लिए भी बेहतर और आखिरत के लिए भी, यही दीन है। जिस इमाम से दीन लेना चाहिए उस इमाम को दीन सिखा रहे हैं, इनसे सीखना है तुम्हें दीन क्या है, अलमिया है ना, अलमिया है। आज भी दीन की तरह तरह की ताबीरें पेश की जाती हैं, सो कॉल्ड रोशन फिक्र, रोशन ख्याल, मेरे ख्याल में तो दीन ये है। आप कौन होते हैं ख्याल पेश करने वाले, दीन क्या है इसे अगर समझना है तो समझना पड़ेगा कुरान और अहले बैत से, जो कुरान और अहले बैत कह दे वही दीन है, ना शायरों का के तखयलात का नाम दीन है, ना जाकिरों के नुक्तों का नाम दीन है। दीन कुरान और अहले बैत के सिवा कुछ भी नहीं है। जिस चीज को भी आप दीन कहना चाहते हैं, दलील लाइए, कुरान से दलील लाइए, अहले बैत की दलील पेश कीजिए, यही है। हम आज अगर फुकाहा के फतवों को दीन कहते हैं तो इसलिए नहीं कि ये फकीह का फतवा है, इसलिए दीन कहते हैं कि फकीह जो कुछ कहता है वो तर्जुमानी करता है कुरान और अहले बैत की। اگر خدا نہ خواستہ کوئی فقیہ قرآن و اہل بیت سے ہٹ کے کوئی فتویٰ دے دے، ہماری نگاہ میں اس کی کوئی قیمت نہیں ہے، اس کی کوئی ویلیو نہیں ہے، ہم اسی لیے اس کے فتووں کو احترام کی نگاہ سے دیکھتے ہیں۔ جو کچھ کہتا ہے، کہتا ہے کہ ہم نے قرآن اور اہل بیت سے جو سمجھا ہے وہ آپ کے سامنے پیش کر رہا ہوں، اور چونکہ ہم نے پہلے پرکھ لیا کہ وہ عادل ہے، جھوٹا نہیں ہے، ہوائے نفس سے پک و پاکیزہ ہے، ہر فقیہ کی بات تو نہیں نہ مانتے، صرف علم تو کافی نہیں نہ ہے، تقلید کے میدان میں علم کی فقط ایک شرط ہے بس، کیریکٹر کی چار شرطیں ہیں، کردار کی چار، بہت سارے عالم ہوتے ہیں نا کہ اپنے علم کے خلاف یہ جو ہے آواز اٹھاتے ہیں، اپنے علم کے خلاف بولتے ہیں، حالات سے ڈر کے، دولت کے لالچ میں آ کر کے، یہ قلم بھی جو ہے بک جاتے ہیں، زبانیں بھی بک جاتی ہیں۔ زیادہ ہمارے یہاں تقلید کے لیے علم کی ایک شرط ہے اور کیریکٹر کی چار شرطیں لگائی گئی ہیں۔ امام جب تقلید کی طرف اشارہ فرماتے کہتے ہیں اما من کان من الفقہا، جو فقیہ ہو، فقیہ کون ہوتا ہے؟ فقیہ وہ ہے جو قرآن اور اہل بیت کی تعلیمات کا ایکسپرٹ ہے، کوئی آیت، کوئی حدیث، کوئی قول امام کا اس کی نگاہوں سے اوجھل نہیں ہے، سب پر اس کی نظر ہے، اتنا علم ہے کہ اس کے معنی اور مفہوم کو اچھی طرح سے سمجھ سکتا ہے، گہرائی میں اتر کر کے ان کے مقاصد کو سمجھنے کی جو کوشش کرے اسے فقیہ کہتے ہیں۔ اسے فقیہ کہیں، مجتہد کہیں، کوئی نام بھی رکھ لے، ہمیں نام سے کوئی بحث نہیں ہے، ہمیں تو مفہوم